यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोसी खोलामा पानीको बहाव बढ्दै गएपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द। चालु आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि। र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1 लाख अमेरिकी डलर शुल्कमा अमेरिकी संघीय अदालतको रोक।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्री द्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्री परिषद विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। गृहमन्त्री गुरुङ गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि सांसदहरू, संवैधानिक निकायका प्रमुख लगायत उच्च पदस्थ सहभागी हुनुहुन्थ्यो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो।
निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने।
मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सरकारले तल्लु अरुण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको एक जिज्ञासामा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नहरूको जवाब दिन सदनमा उपस्थित हुने बताउनुभयो।
यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्न केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि।
यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। प्रतिनिधि सभाको आजको बैठक सुरु हुन साथै प्रतिपक्षी दल नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूसँग संवाद सुरु भइसकेकाले सदनको काम कार्यवाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको सुरुवातमा नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्रियताका सवालमा सिङ्गो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाब दिनुपर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध नगरेको भन्दै उहाँले विरोध मात्र नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षरसहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्र हित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न सुझाव दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गति बिहिबार दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढाउन आग्रह गर्नुभए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकाले बैठक स्थगित भएको हो। सांसदहरूले राष्ट्रिय अखण्डता, संविधान, सुरक्षा निकाय तथा छिमेकी राष्ट्रसँगको सम्बन्धमा असर पर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री शाहले दिनुभएको आरोप लगाउँदै त्यो अभिव्यक्ति फिर्ता लिएर सदनमा सम्बोधन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरिसकेको आर्थिक विधेयकबाट 16 पृष्ठ हटाइयो, करको दर भावमा हेरफेर गरिएको तथा नेपाल राजपत्र तथा संसदीय प्रणालीसँग सम्बन्धित कागजात वेबसाइटबाट हटाएर पुनः प्रस्तुत गरिएको विषयमा यसको छानबिन र जवाबदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो।
सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि सरकार सफल हुने हो। राष्ट्र र जनता विकास केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि सरकार कटिबद्ध छ। इन्टर एजेन्सी कोअर्डिनेसन कोलाबोरेसनमा हामी चुकिरहेका छौँ जस्तो लाग्छ। हामी बसेर ती समस्याहरूको समाधान गर्न सक्छौँ।
मन्त्री डाक्टर तिमल सिन्हाले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालू खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्दै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। सञ्चार मन्त्री तिमल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आफ्नो कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अन्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही साता अघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी लगायतका जिल्लामा समेत फैलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रासोपा पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ। मकवानपुरको हेटौँडामा आजदेखि सुरु भएको रासोपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्नुभयो। उहाँले पार्टीमा विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। हेटौँडा स्थित हिमालय दरबारमा सुरु भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा बागमती प्रदेशका 13 जिल्लाबाट 1,400 प्रतिनिधिको सहभागिता रहेको थियो। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने आदेश दिएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीको इजलासले आज लामिछानेको माग बमोजिम उक्त कसुर फिर्ता लिने निर्णय सुनाएको हो। यस निर्णयसँगै लामिछानेमाथि लागेका विभिन्न आपराधिक अभियोगमध्ये अब केवल सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दा मात्र बाँकी रहेको छ। यसअघि कास्की जिल्ला अदालतले पनि उहाँ विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने आदेश दिइसकेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह 12:30 बजेदेखि सवारी आवागमन बन्द गरिएको छ। काभ्रेको रोसी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यान दिँदै रोसी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलीखेलका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो। उहाँले बिपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलीखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुरकोट र नेपाल थोकमा रोकिएको छ। बेमौसमी वर्षाले दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्चितकालीन बन्द पुनः लम्बिएको छ। सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सबैमा अपिल गरेको छ। काठमाडौँ उपत्यका भित्रिने नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला भौगोलिक विविधता रहेको नेपाल जस्तो मुलुकमा सुरुङ मार्ग बन्छ भन्दा अनौठो लाग्ने गर्दथ्यो। तर अहिले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण भएर व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको सुन्दा विकासले फड्को मारेको भान हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको नागडुङ्गा सुरुङ मार्गमा विभिन्न यन्त्रहरू जडान, ट्राफिक अवस्थाको जानकारीका लागि कन्ट्रोल रुम, सिसी क्यामेरा जडान गरिसकिएको छ। त्यसै गरी सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि सुरुङ मार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्न 15 जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिबिलिटी मिटर र आपतकालीन सञ्चारका लागि टेलिफोन जडान पनि गरिएको छ। काठमाडौँ भित्रिने मुख्य नाकाबाट आवत जावत गर्न सहज हुने उद्देश्यका साथ निर्माण गरिएको करिब 3 किलोमिटर दूरी रहेको सुरुङ मार्ग निर्माणको 99% काम सकिएको बताउनुहुन्छ आयोजना प्रमुख सौजन्य नेपाल।
अहिले हस्तान्तरणको प्रक्रियामा रहेको छ। हालसम्म भौतिक प्रगति करिब 99.5% केही छिटपुट कार्यहरू मात्रै बाँकी रहेको छ। साउन महिनाभित्रबाट हामीले सञ्चालन गर्ने गरेर तयारी गरेका छौँ।
सवारी साधन सञ्चालनका लागि मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ भने आपतकालीन समयमा प्रयोग गर्ने गरी सँगै सहायक मार्ग पनि निर्माण गरिएको छ। सरकारले सुरुङ मार्ग प्रयोग गर्दा बचत हुने इन्धन र समयका हिसाबले सवारी साधनले तिर्नुपर्ने शुल्क निर्धारण पनि गरिसकेको छ। जसअनुसार काठमाडौँ प्रवेश गर्दा साना सवारी साधनलाई 65 रुपियाँ र काठमाडौँबाट फर्कँदा 60 रुपियाँ शुल्क लाग्नेछ भने ठुला सवारी साधनलाई काठमाडौँ प्रवेश गर्दा 600 रुपियाँ र फर्कँदा 250 रुपियाँ शुल्क लाग्ने आयोजना प्रमुख नेपाल बताउनुहुन्छ।
टोल निर्धारण गर्दाखेरि सवारी साधनको फ्युल बचत, समयको बचत र भेहिकल मेन्टेनेन्स कस्ट वेरेन्टियरमा हुने बचतलाई आधार मानेर चाहिँ माथिको बाटोबाट जाँदा र सुरुङ मार्ग प्रयोग गर्दाखेरि त्यसको चाहिँ 30% टोल रेट मानेर साना सवारी साधनहरू काठमाडौँ तर्फ आउँदाखेरि 65 रुपियाँ निर्धारण गरेका छौँ। काठमाडौँबाट बाहिरिँदाखेरि ओह्रालो पनि पर्ने र लोडेड सवारी साधनहरू त्यति नहुने हुँदा उहाँहरूको बचत पनि कम हुन्छ, फ्युल कन्जम्सन पनि कम हुने भएकाले त्यसलाई इक्विभ्यालेन्ट रूपमा चाहिँ 600 रुपियाँ उकालोमा तिर्ने सवारी साधनले ओह्रालोमा झर्दाखेरि भने 250 रुपियाँ मात्रै तिर्नुपर्नेछ।
इतिहासमै पहिलोचोटि सुरुङ मार्ग निर्माण गर्दा विभिन्न समस्याहरू नआएका भने होइनन्। निर्माण सामग्री अभावदेखि स्थानीयको अवरोध समेत सामना गरेर निर्माणको अन्तिम चरणमा पुगेको सुरुङ मार्ग आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेसन भन्ने निर्माण गर्नुपर्ने थियो। त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स सुरक्षा समुद्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई दस्तुर लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा 6 सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्गसँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भान हुन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिनुभएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभयो। बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मिडिया एक्सनको सहयोगमा आज मनसुन सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसुनको समयमा सडक दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारणमध्ये 80% मानवीय कारण रहेको र जसबाट सबैभन्दा बढी 15-35 वर्ष उमेरका युवाहरू दुर्घटनामा पर्ने गरेका बताउनुभयो। उपसचिव महतले वार्षिक 2500 बढी सवारी दुर्घटनाबाट 1800 बढीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाइम डेटालाई सडक दुर्घटना न्यूनीकरण जस्ता विपदजन्य घटना रोक्न सूचना सञ्जालको रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रमको सहजीकरण रेडियो नेपालका उपनिर्देशक डाक्टर जनार्दन विष्टले गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि पानी नपरेपछि स्थानीय बासिन्दा परम्परागत रूपमा देवताको प्रार्थना गर्दै वर्षाको कामना गरिरहेका छन्। मौसमविदहरूले भने त्यस क्षेत्रमा केही दिनमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
खेतबारीमा बाली लगाउनै नपाएको र रोपाईको तयारी समेत प्रभावित भएपछि यहाँका नागरिकहरू चिन्तित बनेको र जसरी पनि वर्षा गराउनै पर्ने बाध्यता भएको बताउँदै मदना देवताका पुजारी औँसी रोकायाले बोल बिन्ती गर्दै भन्नुभयो। मध्यनजर गर्दै स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा पूजा आराधना गरी मदना देवतालाई वर्षा गराइदिन प्रार्थना गरेका हुन्। स्थानीय परम्परा अनुसार देवता हेराउने क्रममा गाउँका ज्येष्ठ नागरिक धामी तथा श्रद्धालुहरूको सहभागितामा मदनालाई वर्षा गराइदिन काले देवताले आफ्नै भाषामा आग्रह गर्दै बिन्ती चढाउनु भयो। यस किसिमको अवस्थामा वर्षा गराउन नसक्ने बताउँदै गर्दा स्थानीय नागरिकले भने वर्षा नगराए हामीलाई बाँच्न गाह्रो भइसकेको बताउँदै बिन्ती चढाए पश्चात आफ्नै भाषामा भन्नुभयो। स्थानीय वासीका अनुसार विगतदेखि नै प्राकृतिक विपत्ति, रोग व्याधि वा लामो खडेरी पर्दा मदना देवताको पूजा गर्ने चलन रहँदै आएको छ। यता कृषि क्षेत्रमा निर्भर अधिकांश किसानहरू समयमै वर्षा नभए खाद्यान्न उत्पादनमा असर पर्ने चिन्तामा रहेका छन्। रोपाईको समय नजिकै जाँदा पनि पानी नपरेको भन्दै किसानहरूले वर्षाका लागि कामना गरिरहेका छन्। मौसमविदहरूले भने मनसुनी प्रणाली कर्मशः सक्रिय हुँदै गएकाले आगामी दिनमा वर्षाको सम्भावना भएको बताएका छन्। तर स्थानीय स्तरमा भने परम्परागत विश्वास र आस्था अनुसार वर्षाका लागि धार्मिक अनुष्ठानहरू जारी रहेका छन्। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
कालीकोटको तिला गुफा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। जन्मेदेखि 5 वर्ष मुनिका सबै बालबालिकाले 13 खोप पाएपछि तिला गुफालाई जिल्लाको 5 पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डाक्टर रत्नवीर सुनारले बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुरा गर्दै सभापति थापाले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहनु भएको जानकारी दिनुभयो। पार्टी सभापति थापाले क्रियाशील सदस्यता अध्यावधि गर्ने काम अन्तिम चरणमा पुगेको र पार्टी कुनै हालतमा विभाजन नहुने दावी समेत गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी संघीय अदालतले रोक लगाएको छ। यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकार बीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले 20 डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कलाई अमेरिकी संसदले तोकेको कर अधिकार विपरीत भएको ठहर गर्नुभएको हो। उहाँका अनुसार राष्ट्रपति प्रशासनसँग H-1B भिसा आवेदनमा यस्तो प्रकारको शुल्क लगाउने कानुनी अधिकार छैन। राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा नयाँ H-1B भिसा नीति घोषणा गर्दै अमेरिकी श्रमिकलाई कम ज्यालामा काम गर्न इच्छुक विदेशी श्रमिकहरूले विस्थापित गरिरहेको दावी गर्नुभएको थियो। यसै नीतिलाई उहाँको प्रशासनको व्यापक आप्रवासन नियन्त्रण अभियानको रूपमा हिस्सा मानिएको छ। संयुक्त राज्य अमेरिकाले वार्षिक 85,000 H-1B भिसा लटरी प्रणाली मार्फत प्रदान गर्दछ, जसमा करिब 3/4 भारतबाट हुने जाने गरेका छन् भने यसअघि H-1B भिसा आवेदन शुल्क अधिकतम 5,000 अमेरिकी डलरसम्म मात्र रहेको थियो। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार दोस्रो विश्वयुद्धपछि पहिलोपटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो। यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ। नर्वेको ओस्लो स्थित शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द्व प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता गरिएको जनाइएको छ। यो सङ्ख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भारत, पाकिस्तान, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, थाइल्यान्ड बीचका सीमा तनावसँगै रुसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कारबाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालु आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57,00,000,000,000 रुपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा पनि हालसम्मकै उच्च हो। चालु आर्थिक वर्षको 10 महिनामा रेमिटेन्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा 19,16,90,00,000,000 रुपियाँ रेमिटेन्स नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57,00,000,000 रुपियाँ बराबर रेमिटेन्स नेपालमा भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65,30,00,000,000 रुपियाँ बराबर भएको थियो। चालु आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 13,26,00,000,000 रुपियाँ बराबर पुगेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्री परिषदको मङ्गलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान DDC का उत्पादनको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्री परिषद बैठकमा DDC को उत्पादन प्रवर्धनको विषयलाई मुख्य रूपमा उठाउनु भएको छ। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनहरूको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि DDC का उत्पादनको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभएको जानकारी दिनुभयो। उहाँले DDC लाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकाय बीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेको जानकारी दिनुभयो। सरकारले आगामी 10 अवधिलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने तयारी अघि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 आन्तरिक रोजगार प्रवर्धनको दशकका रूपमा मनाउने जानकारी गराउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन ILO को सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने गरी 10 कार्ययोजना बनाएको जानकारी गराउनु भयो। म्याग्दी जिल्लामा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा सोमबारदेखि सुरुङ खन्ने काम शुरू गरेको छ। आयोजना निर्देशक रमण सिंहले आगामी 4 वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले छिट्टै बाँध प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको नेतृत्वमा विभिन्न ब्याङ्कहरूको लगानी रहेको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको नेचुङ स्थित भन्सार कार्यालयले एजेट 16 गतेसम्म 6,66,26,00,000 रुपियाँ बराबर राजस्व संकलन गरेको छ। गत भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरोला नाकाबाट गत भदौदेखि यता चीनबाट नेपालमा पैठारी गरिएका माल वस्तुबाट 13,87,78,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
जापानको आइची नागोयामा हुने विश्व एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरुष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21-24 तारिकसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा अभिषेक सहित 3 पुरुष र 4 महिला गरी 7 खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अन्य खेलाडीको पनि एसियाली खेलकुदमा वाइल्ड कार्ड मार्फत सहभागिताका लागि प्रक्रियामा रहेको तेक्वान्दो संघले जनाएको छ। एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस प्यारालिम्पिककी ऐतिहासिक काश्य विजेता पलेसा गोवर्धन विश्व वरियताका आधारमा छनौट भइसकेकी छिन्। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएल को तेस्रो संस्करण असोजको 2 साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै 3 संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ। यसअघि 2 संस्करण भव्य रूपमा सम्पन्न भएपछि 3 संस्करण अझ वृहत र परिष्कृत रूपमा सञ्चालन गरिनेछ। यसअघि पहिलो संस्करण काठमाडौँमा आयोजना भएको थियो भने 2 संस्करण पोखरामा आयोजना भएको थियो। कर्णाली एसबीसले पहिलो र 2 संस्करणको उपाधि जितेको थियो। 2 संस्करणमा कर्णाली एसबीस सहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए। पोखरामा यही जेठ 30 गतेदेखि खेल सप्ताह हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्य सहित आउँदो असार 5 गतेसम्म खेल सप्ताह हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो। खेल सप्ताहमा कुल 7 खेल समावेश गरिएका छन्। तीमध्ये 2 राष्ट्रिय स्तरका र 5 ग्रासरुट तहका प्रतियोगिता हुने भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्तरमा मुआथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हकी, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन हुने तयारी गरिएको त्यहाँबाट हाम्रा संवाददाता दिनानाथ बरालले जानकारी दिनुभयो।
अब मौसम। आज राति मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.6 न्यूनतम 20.1 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5, न्यूनतम 19.6, वर्षा 6 मिलिमिटर। पोखराको अधिकतम 31.3, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 11.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3, न्यूनतम 23.2 र दिफायलको अधिकतम 39.4 र न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोसी खोलामा पानीको बहाव बढ्दै गएपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द। चालु आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 अमेरिकी डलर शुल्कमा अमेरिकी संघीय अदालतको रोक। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।